यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। गृह मन्त्रालयले आगामी वैशाख 17 र 27 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न 3 वटै सुरक्षा निकायलाई निर्देशन दिएको हो। बैठकमा गृहमन्त्री थापाले मुलुक चुनावतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न 3 वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो। त्यसक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्चको विश्लेषण गरी मितव्ययितालाई ध्यानमा राखेर गृह मन्त्रालय मार्फत निर्वाचन केन्द्रित बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो। उहाँले चुनावका लागि बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यानमा राखी सुरक्षित विवादरहित र पाएक पर्ने स्थानमा मतदान स्थल र केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ। प्रमुख आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिक र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधि मार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिनुहुँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने काममा विशेष चनाखो हुन सुझाव दिनुभयो। प्रमुख आयुक्त थपलियाले निर्वाचनको घोषणा भएको दिनसम्म 18 वर्ष उमेर पूरा भएका मतदाताका सम्बन्धमा दुविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुल्याउनेमा हेक्का राख्न पनि आग्रह गर्नुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले नेकपालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको हुँदा त्यसको विरूद्ध आफूहरू उत्रिएको बताउनु भएको छ। नेकपा जिल्ला कमिटी 12 ले हिजो कलैयामा गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उप प्रधानमन्त्री पोखरेलले पार्टी एकता हुँदा जनतामा देखिएको खुशी अहिले निराशामा परिणत हुन थालेको बताउनुभयो। कार्यक्रममा शहरी विकास मन्त्री प्रभु शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभई बाध्यतावश नयाँ जनादेशका लागि जनता समक्ष जान संसद विघटन गर्नुभएको बताउनुभयो। उहाँले अब निर्वाचन कसैले रोक्न नसक्ने बताउनुहुँदै त्यसको तयारीमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। त्यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले संसद विघटन बाध्यताको परिणाम भएको हिजो तनहुको दमौलीमा आयोजित कार्यक्रममा बताउनु भएको छ। उहाँले अबको निर्वाचनमा बहुमत ल्याएर सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गरी छाड्ने दावी पनि गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन लोकतन्त्र र संविधानको रक्षाका लागि गरिएको बताउनु भएको छ। मुख्यमन्त्री पोखरेलले हिजो बाँकेको खजुरामा आयोजित कार्यक्रममा सरकारले काम गर्न चाहँदा चाहँदै पनि पार्टीभित्रैबाट घेराबन्दी गरिएको र प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएपछि संसद विघटन गर्नु परेको बताउनुभयो। त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले 5 वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरूले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनतामा जाने निर्णय गर्नुभएको हिजो स्याङ्जामा आयोजित कार्यक्रममा बताउनु भएको छ। उहाँले सत्तारूढ़ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको स्पष्ट पनि पार्नुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनु भएको छ। जनकपुरमा हिजो आयोजित कार्यक्रममा उपसभापति निधिले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामाथि सड़कबाट फैसला गर्न नहुने भन्नुहुँदै संसद पुनर्स्थापना हुने वा नहुने भन्ने विषय सर्वोच्च अदालतले मात्रै भन्न सक्ने र त्यो निर्णयलाई सबैले आत्मसात गर्नुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरू सड़कमा आएको बताउनु भएको छ। हिजो वीरगंजमा आयोजित कार्यक्रममा उहाँले संघीयता गणतन्त्र समावेशिता धर्मनिरपेक्षता मौलिक अधिकारलाई समाप्त पार्ने चलखेल भइरहेको भन्दै आफूहरू सड़कमा आउनु परेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना भाइरस विरूद्धको खोप समयमै उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाटमा मन्त्री त्रिपाठीले नेपालमा खोपको उपलब्धताका लागि रसिया भारत र संयुक्त अरब इमिरेट्स लगायतका देशसँग आवश्यक सम्पर्क र छलफल भइरहेको बताउनुभयो। समयमै खोप उपलब्ध हुनेमा ढुक्क रहन आग्रह गर्नुहुँदै मन्त्री त्रिपाठीले खोप केन्द्रको सञ्चालन भण्डारण ढुवानी लगायतका सन्दर्भमा सरकार तयारी अवस्थामा रहेकाले खोप प्राप्त भएको 7 दिनमै खोप लगाउने काम शुरू गरिने बताउनुभयो। नेपालमा हिजो थप 527 जना कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै हिजो थप 488 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 10 जना कोरोना संक्रमितको मृत्यु भएको छ। जुम्लाको पातारासी गाउँपालिकाले 500 को कोविड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ। जुम्लामा हालसम्म संक्रमितको संख्या 463 रहेको छ। गोर्खा काठमाडौँ एकीकरण पदमार्ग पदयात्रा सैनिक मुख्यालय जंगी अड्डामा आइपुगी हिजो समाप्त भएको छ। गोर्खाबाट पुष 21 गते शुरू भई धादिङ नुवाकोट हुँदै पदयात्रा हनुमान ढोका आइपुगेको थियो। हिमाली पहाड़ी तराई र काठमाण्डुका नेवार समुदायका साथै सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा झाँकी लाखेनाथ सहितको सांस्कृतिक प्रस्तुतिका साथ पदयात्रा सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो। जंगी अड्डामा स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको हिजै प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभयो। गृहमन्त्री रामबहादुर थापाले सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र संघीय मिशन अन्मिनको प्रमाणीकरणमा नपरी बहिर्गमी भएका तत्कालीन नेकपा माओवादीका लड़ाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने हिजो गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बताउनु भएको छ। र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत प्रवाहलाई थप व्यवस्थित बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।